दीरबाला में जलजले के इमदादी चेक बाउंस होने की शिकायत, कराची समेत अंदरून सिंध 3 रोजा इंसदाद पोलियो मुहिम का आगाज। और सुनिएगा, नई बॉन्ड फिल्म ने शुमाली अमरीका में कामयाबी के कौन से झंडे गाड़े। ये BBC उर्दू सर्विस है, अब्दुल्ला फारूकी से खबरें सुनिए। सुबह खबर पख्तूनख्वा के ज़िला दीरबाला में बर्फबारी के बाद सर्दी की शिद्दत में इजाफा हो गया है, जबकि ऐसे लोग जिनके मकानात मुकम्मल तौर पर तबाह हो गए थे और उन्हें इमदादी चेक्स दिए गए थे ताकि वो अपने घरों को दोबारा तामीर कर लें, अब चेक बाउंस होने की शिकायत कर रहे हैं। अफरासियाब दीरबाला के रहायशी हैं।
ये हुकूमत ने जो ऐलान किया है मियां नवाज शरीफ साहब ने, उसने कहना है कि 4 दिन में ये मिलेगा और अभी इधर का 10-11 दिन हो गया कि कुछ रकम मकम कोई नहीं मिला और लोग रोज़ाना कहते हैं कि कल आ जाए और कोई अमल नहीं हो रहा है। पैसा देता या परसों जो 209 चिक्के दिए थे वो भी ब्लैक किया।
कराची समेत अंदरून सिंध 3 रोजा इंसदाद पोलियो मुहिम का आज से आगाज़ हो गया है। कराची में यह मुहिम 3 अजला में मुनक़द की जाएगी, जिसके दौरान 20 लाख के करीब बच्चों को पोलियो से बचाव के कतरे पिलाए जाएंगे। कराची से रियाज सुहेल।
यूनिसेफ के तर्जमान ने BBC को बताया कि इंसदाद पोलियो मुहिम 2 मरहलों में मुनक्किद की जाएगी। पहले मरहले में 12 नवंबर तक जिला गर्बी, जिला वस्ती और जिला शर्की, जबकि दूसरे मरहले में कोरंगी, मलीर, जिला जनूबी और जिला शर्की के कुछ हिस्सों में 13 से 16 नवंबर तक मुहिम चलाई जाएगी। इंसदाद पोलियो मुहिम के पहले मरहले में टोटल टारगेट 10,25,333 बच्चे, जबकि दूसरे मरहले में टोटल टारगेट 9,53,311 बच्चे मुकर्रर किया गया है।
हुक्मरान जमात मुस्लिम लीग नून के उम्मीदवार सरदार अयाज सादिक दोबारा कौमी असम्बली के स्पीकर मुंतखब हो गए हैं। उन्होंने 268 वोट हासिल किए, जबकि उनके मद्द मुकाबल तहरीक इंसाफ के उम्मीदवार शफकत महमूद सिर्फ 31 वोट हासिल कर सके। स्पीकर मुंतखब होने के बाद अयाज सादिक ने तमाम जमातों का शुक्रिया अदा किया।
मैं शुक्रगुजार हूँ ऑनरेबल लीडर ऑफ द अपोजिशन का और पाकिस्तान पीपल्स पार्टी पार्लियामेंटेरियंस का, जिन्होंने मुझ पर एतमाद किया। डॉक्टर फारूक सत्तार साहब और MQM के कोलीग्स का, दोस्तों का भी शुक्रगुजार हूँ जिन्होंने मुझ पर एतमाद किया।
वज़ीर-ए-आज़म नवाज शरीफ ने आज मुल्क की सिक्योरिटी पर एक इजलास की सदारत की है, जिसमें बर्री फौज के सरबराह जनरल राहील शरीफ, वजीर खजाना इसहाक डार, वजीर दाखिला चौधरी निसार अली खान और दीगर फौजी और सियासी रहनुमाओं ने शिरकत की। इस इजलास में नेशनल एक्शन प्लान के मुख्तलिफ मराहिल का जायजा लिया गया। उधर बांग्लादेश में रवां साल 2 मुख्तलिफ वाकयात में 13 साल बच्चों की तशद्दुद से हलाकत के मुकदमे में 6 लोगों को सजाए मौत सुनाई गई है। तफसील के साथ जफर सैयद।
4 लोगों को समीउल आलम राजन को पीट पीट कर मार डालने का मुजरिम पाया गया। मुजरिमान का कहना था कि मकतूल उनका रिक्शा चुराने की कोशिश कर रहा था। इस मामले में मजीद 6 अफराद को कैद की सजा भी सुनाई गई है। इस कत्ल के मनाजिर एक हमला आवर ने अपने मोबाइल फोन में महफूज कर लिए थे, जिसके रद्देअमल में शदीद गम व गुस्से का इजहार किया गया। एक दूसरे वाक़े में 2 कार मैकेनिकों को अपने साबिक मुलाजिम के कत्ल के जुर्म में सजाए मौत सुनाई गई। रकीब हवालदार की मौत अगस्त में हुई थी। काम छोड़ देने पर उनके जिस्म में हवा भर दी गई थी।
म्यांमार में 25 साल बाद होने वाले आज़ाद इंतखाबात में पोलिंग का वक्त खत्म होने के बाद वोटों की गिनती का अमल जारी है। इतवार को होने वाले इंतखाबात में मुल्क के 80% शहरियों ने वोट डाले। आंग सान सूची की जमात नेशनल लीग फॉर डेमोक्रेसी को उम्मीद है कि वो ज़्यादातर पार्लियामानी नशस्तें जीतेगी। बर्मा के आइन के तहत आंग सान सूची मुल्क की सदर नहीं बन सकती। आंग सान सूची कहती हैं कि जब तक इंतखाबात के नतीजे का ऐलान नहीं किया जाता, उस वक्त तक अपने उम्मीदवारों को मुबारकबाद देना कबल अज़ वक्त होगा। मेरे ख्याल में सबको पहले ही अंदाज़ा है कि नतीजे क्या होंगे। जेम्स बॉन्ड सीरीज़ की नई फिल्म इंस्पेक्टर शुमाली अमरीका में अपनी रिलीज़ के पहले ही हफ्ते में बॉक्स ऑफिस पर सर फहरिस्त है। ताहिर इमरान।
जासूसी सीरीज की 24वीं फिल्म में डैनियल क्रेग 007 का किरदार अदा कर रहे हैं और इस फिल्म ने अब तक $73 मिलियन का बिजनेस कर लिया है। लेकिन स्पेक्टर अपनी ही सीरीज की पिछली फिल्म स्काईफॉल का रिकॉर्ड तोड़ने में नाकाम रही है, जिसने $88 मिलियन का बिजनेस किया था। फिल्मी तजियाकार कम बिजनेस को एनिमेटेड फिल्म आइस एज की टीम की बनाई हुई नई एनिमेटेड फिल्म द पीनट्स की रिलीज करार दे रहे हैं। स्पेक्टर को कैनेडा और अमरीका में 2nd biggest ओपनिंग वीकेंड का एजाज हासिल हुआ है।
ये खबरें आप BBC उर्दू सर्विस से सुन रहे हैं। अगर आप चाहें तो मुझसे और हमारी टीम के दूसरे साथियों से ट्विटर पर भी रابطہ कर सकते हैं। मेरा ट्विटर हैंडल है @AbdullahFaruqi। अगर आप किसी भी मौजू पर अपनी राय देना चाहें तो हमारा फेसबुक पेज और ट्विटर हैंडल @BBCUrdu हाजिर है। यह BBC उर्दू सर्विस है।
आप آپ کی بات بی بی سی کے ساتھ.
پی ٹی آئی حکومت کو چاہیے کہ یہ مہم موقع پر موجود تھے ان کے خلاف سخت کاروائی کی جائے.
میں وزیر پانی اور بجلی خواجہ آصف سے,
یہاں پہ اسکول ایک بھی نہیں ہے, نثار احمد کھوڑو.
ٹویٹر, فیس بک اور آڈیو بوم کے ذریعے بی بی سی اردو پر آئیے یا ہمارے ٹول فری نمبر سے آپ کی بات کا حصہ بنیے. نمبر ہے 0800-222-75. موبائل فون سے اس نمبر پر کال مفت نہیں ہوگی.
مصر کی پولیس کا کہنا ہے کہ اس نے شدت پسند تنظیم دولت اسلامیہ کے سرکردہ رہنما کو قاہرہ میں گولی مار کر ہلاک کر دیا ہے. وزارت داخلہ کا کہنا ہے کہ اشرف علی الغربی مختلف حملوں میں ملوث تھے جن میں کئی ہلاکتیں ہوئی تھیں. ایک اطلاع کے مطابق وہ قاہرہ میں اٹلی کے سفارت خانے پر دھماکوں اور ایک کروشیا کے ایک شہری کے قتل میں ملوث تھے. اشرف علی الغربی اس وقت اپنے آپ کو گولی مار لی جب سیکورٹی فورسز نے انہیں گرفتار کرنے کی کوشش کی. اردن کے دارالحکومت عمان میں ایک پولیس ٹریننگ سینٹر سے اطلاعات ہیں کہ وہاں دو امریکی فوجی اہلکاروں کو گولی مار کر ہلاک کر دیا گیا ہے. دونوں امریکی فوجی اہلکار وہاں انسٹرکٹر تھے اور یہ خیال ظاہر کیا جا رہا ہے کہ انہیں کسی اردنی افسر نے گولی ماری تھی. اقوام متحدہ کا کہنا ہے کہ 30 سال قبل قابل اعتماد ریکارڈز کی ابتدا کے بعد سے گزشتہ سال آلودگی پھیلا دینے والی یا گرین ہاؤس گیسوں کی مقدار تاریخ کی بلند ترین سطح پر پہنچ گئی ہے. شمائلہ خان.
ورلڈ میٹرولوجیکل آرگنائزیشن نے اپنے سالانہ بیان میں کہا ہے کہ دنیا ایک خطرناک سفر پر تیزی سے رواں دواں تھی جس کے انجام کا خود اسے پتہ نہیں. اس میں ممکنہ طور پر زیادہ عالمی حدت, زیادہ شدید موسم اور سمندر کی ابھرتی ہوئی سطح شامل ہیں. اقوام متحدہ کے سائنسدانوں کا کہنا ہے کہ کاربن ڈائی آکسائڈ, میتھین اور نائٹرس آکسائڈ کی مقدار اندازوں کے مطابق 800,000 سال کی بلند ترین سطح پر رہیں.
آسٹریلیا میں حکام کا کہنا ہے کہ کرسمس آئیلینڈ کے حراستی مرکز میں قیدیوں نے آگ جلائی ہے اور وہاں شدید افراتفری پھیل گئی ہے اور گڑبڑ اب بھی جاری ہے. امیگریشن کے محکمے نے ایک بیان میں تصدیق کی ہے حفاظتی اقدامات کے تحت وہاں محافظوں کو ہٹا لیا گیا ہے. پیٹر ڈورٹن آسٹریلیا کے وزیر امیگریشن ہیں. وہ کہتے ہیں کہ اگر لوگوں نے جان بوجھ کر نقصان کیا, تشدد کیا یا حراستی مرکز میں کوئی مجرمانہ عمل کیا تو انہیں قانون کے آہنی ہاتھوں کا سامنا کرنا پڑے گا. اور اب کھیلوں کی خبروں کے ساتھ عظیم رفیع.
آسٹریلیا اور نیوزی لینڈ کے درمیان برسبن میں کھیلے جانے والے پہلے ٹیسٹ میچ کے پانچویں روز آسٹریلیا نے نیوزی لینڈ کو 208 رن سے شکست دے کر 3 میچز کی سیریز میں 1-0 کی برتری حاصل کر لی ہے. نیوزی لینڈ کی پوری ٹیم دوسری اننگ میں 504 رن کے ہدف کے تعاقب میں 295 رن پر آؤٹ ہو گئی. اس سے قبل آسٹریلیا نے اپنی دوسری اننگ 264 رن 4 کھلاڑی آؤٹ پر ڈکلیئر کر دی تھی اور اسے نیوزی لینڈ کے خلاف مجموعی طور پر 503 رن کی برتری حاصل ہو گئی تھی. ادھر بھارتی کرکٹ کنٹرول بورڈ نے سری نواسن کی انٹرنیشنل کرکٹ کونسل میں نامزدگی ختم کر دی ہے اور ان کی جگہ بی سی سی آئی کے نئے صدر ششانک منوہر کو نامزد کیا ہے. سری نواسن کے علاوہ دوسرے اہم عہدیداروں کو بھی ان کے عہدے سے ہٹا دیا گیا ہے, جبکہ بھارت کے سابق کپتان سوربھ گنگولی کو آئی پی ایل کی گورننگ کونسل میں شامل کیا گیا ہے. اس کے ساتھ ساتھ سری نواسن کے داماد گروناتھ میپن کو بھی عدالت نے اسپاٹ فکسنگ کا ذمہ دار ٹھہرایا ہے. اور ویسٹ انڈیز اور سری لنکا کے درمیان پہلا ٹی ٹوینٹی میچ آج پالی کیلے میں کھیلا جا رہا ہے. ادھر زمبابوے اور بنگلہ دیش کے درمیان دوسرا ون ڈے کرکٹ میچ آج ڈھاکہ میں کھیلا جا رہا ہے. بنگلہ دیش کی ٹیم نے مقررہ 50 اوورز میں 9 وکٹ کے نقصان پر 241 رنز اسکور کیے, جس کے جواب میں زمبابوے کی ٹیم نے اب سے کچھ دیر پہلے تک 4 وکٹ کے نقصان پر 123 رنز اسکور کیے تھے. اور نیپال میں 5 نیپالی فٹ بالرز پر میچ فکسنگ کے الزام میں غداری کا مقدمہ قائم کر دیا گیا ہے. پولیس کے مطابق ان فٹ بالرز پر 2011 میں ورلڈ کپ کے کوالیفائنگ راؤنڈ میں جان بوجھ کر میچ ہارنے کا الزام تھا. واضح رہے کہ فٹ بال کی ورلڈ گورننگ باڈی فیفا پچھلے چند ماہ سے مبینہ بدعنوانیوں کے متعدد اسکینڈلز میں الجھی رہی ہے. اور روس میں ایتھلیٹکس میں منظم انداز میں ڈوپنگ کے دعووں کی تحقیقات کے نتائج آج جنیوا میں شائع کیے جا رہے ہیں. اس رپورٹ کے حوالے سے ورلڈ اینٹی ڈوپنگ ایجنسی کے سابق سربراہ ڈک پاؤنڈ کا کہنا ہے کہ یہ رپورٹ اسپورٹس میں دور رس نتائج کی حامل ہو سکتی ہے. پچھلے ہفتے فرانس کے وکیل استغاثہ نے اسپورٹس گورننگ باڈی کے سابق صدر پر بدعنوانی میں ملوث ہونے کا الزام عائد کیا تھا.
اور بلٹن کے آخر میں موسم کا احوال. محکمہ موسمیات کے سینئر اہلکار ڈاکٹر محمد حنیف کی زبانی.
رواں ہفتے کے دوران پاکستان کے شمالی علاقوں میں بادل ہوں گے. اس دوران گلگت بلتستان کی وادیوں کے علاوہ چترال کے کچھ حصوں میں ہلکی بارش ہوگی, جبکہ 2 یا 3 دن کے بعد زلزلے سے متاثر تمام علاقوں میں بارش اور برفباری ہونے کا امکان ہے. اگلے 24 گھنٹوں کے دوران خطہ پوٹوہار, پشاور, کوہاٹ, وادی کوئٹہ کے کچھ علاقوں میں بوندا باندی ہونے کا امکان ہے, جبکہ کراچی سمیت صوبہ سندھ کے تمام علاقوں میں موسم خشک رہنے کی توقع.
یہ بی بی سی اردو سروس ہے.